नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। नेपालमा कतिपय युट्युब प्लेटफर्मबाट प्रसारण हुने सामग्रीहरूको अनुगमनसँगै यसबाट समाजमा परेको नकारात्मक असरका सम्बन्धमा कार्यवाहीको व्यवस्था होस् भनी जनदवाब सुन्ने गर्छौ। यस सम्बन्धमा वर्तमान अवस्था के छ भनेर तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौ अनि पत्रकार तथा संचारकर्मीहरूको हक अधिकार लगायत संचार क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल पत्रकार महासंघका गतिविधिका सम्बन्धमा महासंघका महासचिव रोशन पुरीसँग गरिएको कुराकानी आज हामी प्रस्तुत गर्छौ। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढ़ी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई लाइटर मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौ। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाई बुझाई गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढाउने कार्यमा सहयोग गरौ।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
नेपालमा कतिपय युट्युब च्यानलहरूले प्रसारण गरेका सूचना सामग्रीहरूले व्यक्तिको गोपनीयता भंग गर्दै चरित्र हत्या गर्ने कार्य गरेकाले त्यस्ता युट्युब च्यानलहरूलाई कार्यवाही गर्नु पर्यो भन्ने जनगुनासो हामी धेरै सुन्ने गर्छौं। युट्युब च्यानलको अनुगमनसँगै यसको कार्यवाही प्रक्रिया के छ भनी तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
संचार प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यमहरू निकै लोकप्रिय बन्दै गएका छन्। त्यसमध्ये पनि सामाजिक सञ्जाल युट्युब अहिलेको युवा पुस्ताले निकै रुचाएको माध्यममा पर्छ। हुन त युट्युबका माध्यमबाट दूरदराजसम्म सूचनाहरू पुगेका छन्। मानिसहरूले सूचनादेखि मनोरञ्जनात्मक सामग्रीहरू हेर्न पाएका छन्। तर यस मार्फत जथाभावी सामग्रीहरू हाल्ने र भ्युअर्स बढ़ाउने दौड़ पनि चलेको छ। पछिल्लो समय युट्युबरहरू सामाजिक सुधारभन्दा व्यक्तिगत घटनामा बढ़ी केन्द्रित भएको पाइन्छ, का कारण समाजमा नकारात्मक असर परिरहेको छ र युट्युब मार्फत आएका विषयमा उजुरीहरू पनि पर्ने गरेको प्रेस काउन्सिल नेपालले जनाएको छ। युट्युबको नियमन र नियन्त्रणका लागि अहिलेसम्म कुनै कानून बनेका छैनन्। पछिल्लो समय सरकारले सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याएको र विस्तारै कानून बन्ने तयारीमा रहेकाले त्यति बेलासम्म आफ्नो क्षेत्राधिकारभित्र नपरे पनि प्रेस काउन्सिल नेपालले यस्ता उजुरी लिने र युट्युब सञ्चालकहरूलाई विभिन्न अभिमुखीकरण कार्यक्रम मार्फत सहजीकरण गर्ने काम गर्दै आएको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताउनुहुन्छ।
यो युट्युबको विषयमा कसले अनुगमन गर्ने, नियमन कसले गर्ने, कसरी गर्ने भन्ने विषयमा चाहिँ अहिलेसम्म कानून हिसाबले कुनै स्पष्टता छैन। यद्यपि सरकारले निकै ढिलो भए पनि सामाजिक सञ्जाल निर्देशिकाको एउटा मस्यौदा बनाएर सार्वजनिक गरेको थियो र त्यस्तै त्यो आधारमा थप प्रतिक्रियाहरू लिएर फेरि कानून पनि बनाउने भनेर लागिरहेको भन्ने पनि बुझिन्छ। तर यी कुरा चाहिँ तत्काल त भए तर फेरि युट्युबको समस्या आज मात्र होइन, विगत केही वर्षदेखि नै उत्पन्न हुँदै आएका छन्। अब सकारात्मक र नकारात्मक दुईटै पक्ष छन्। सकारात्मक पक्षको विषयमा सबैले बुझेको देखेको हो, यसले चाहिँ समाजमा सामान्य भन्दा सामान्य स्तरका मानिसहरूलाई पनि पहुँच दिएको छ, ती मानिसहरूलाई पनि चर्चित बनाएको छ, कतिपय सामाजिक सेवा पनि गरेको छ, त्यस्तै कतिपय लुकेका प्रतिभाहरूलाई बाहिर उजागर गरेको छ, कसै कसैको पारिवारिक पुनर्मिलन पनि गराएको छ। यस्ता धेरै राम्रा पक्षहरू पनि छन् तर साथसाथै निकै नराम्रा अथवा नकारात्मक पक्ष पनि धेरै छन् जसले चाहिँ समाजमा असन्तुलन ल्याउने, सामाजिक सद्भाव भड्काउने, यस्तै जातीय, धार्मिक, लैङ्गिक, क्षेत्रीय विभिन्न खालका चाहिँ सद्भावहरूमा खलल पुर्याउने खालका सामग्रीहरू सम्प्रेषण गरेको पनि पाइन्छ। यसमा चाहिँ बुझेर वा नबुझेर दुवै कारणले त्यो भएको हुन सक्छ। एउटा बुझेर पनि आफ्नो भ्युअर्स बढाएर यसको कमाई गर्ने उद्देश्यले मात्र त्यसरी उत्प्रेरित भएको पनि देखिन्छ। कुनै यस्ता प्लेटफर्महरूबाट सामग्री सम्प्रेषण गरिसकेपछि त्यसले पार्ने प्रभावको विषयमा जवाफदेही हुनुपर्छ भन्नेतिर ध्यान नदिकन एकमात्र उद्देश्य लिएर जाँदाखेरि यस्तो भएको देखिन्छ। र अर्को चाहिँ नबुझिकन पत्रकारिता भनेको के हो, संचार कर्म भनेको के हो भने नबुझिकन पनि यसरी भएको देखिन्छ। यो सन्दर्भमा प्रेस काउन्सिल नेपालले धेरै अगाडिदेखि नै 5-6 वर्ष नै भइसक्यो यो कसले अनुगमन गर्ने हो, यो विषय भोलि भयरूपमा आउँछ, यसले नकारात्मक कुराहरू भोलि फैलाउँछ भनेर प्रेस काउन्सिल नेपालको सम्पर्क मन्त्रालयलाई पत्र मार्फत पनि जानकारी गराएको थियो। ढिलै भए पनि सरकारले पछिल्लो चरणमा प्रेस काउन्सिल नेपाललाई अहिलेको यो 80-81 को आवामा पनि यो कार्य गर्नलाई भनेर केही अनुदान रकम पनि छुट्याएको छ युट्युबको व्यवस्थापन र अभिमुखीकरणको लागि भनेर। त्यसै आधारमा कानुनी स्पष्टताहरू हुँदैछन्, प्रष्टताहरू आउँदै गर्लान्। त्योभन्दा पहिले पनि अब युट्युबको नकारात्मक पक्ष लिएर उजुरी पर्ने क्रम पनि बढेको छ। कानुनलाई हेर्दाखेरि सामाजिक अरू नेपाल जस्तै युट्युबलाई पनि हेर्ने कानुनी आधार त प्रेस काउन्सिललाई छैन, तैपनि मानिसहरू उजुरी लिएर आइसकेपछि अरू कुनै जिम्मेवार निकाय नभएको अवस्थामा काउन्सिलले त्यसलाई आफ्नो टिवारभित्र अथवा आफ्नो कार्यक्षेत्रभित्र पर्दैन भने पनि जिम्मेवारी बोध हेर्नुपर्छ भनेर हेर्दै पनि आएको छ।
चालू आर्थिक वर्षमा मात्रै युट्युबसँग सम्बन्धित 32 उजुरी परेको प्रेस काउन्सिल नेपालले जनाएको छ। उजुरी परेपछि उजुरीका आधारमा सम्बन्धित व्यक्ति वा संचालकहरूलाई काउन्सिलमा बोलाएर स्पष्टीकरण सोध्ने, ध्यानकर्षण गराउने, जथाभावी सामग्रीहरू नराख्न निर्देशन गर्ने र विभिन्न अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ। प्रेस काउन्सिल नेपालले युट्युबबारे हालसम्म नियमन र नियन्त्रणका लागि वा यसको प्रयोगमा सरकारले अहिलेसम्म कुनै निर्णय नगरेकाले पनि यसमा समस्या रहेको जनाएको छ। पुनः प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल।
अहिले सरसर्दै हेर्दाखेरि यो चालू आर्थिक वर्षमा गएको साउनदेखि यता आजको दिनसम्म 32 जति उजुरी परेको देखिन्छ। उजुरी परिसकेपछि त्यो आधारमा युट्युब सञ्चालकहरूलाई सोध्ने, ध्यानकर्षण गराउने, गलत सामग्री त्यस्ता सामग्रीहरूलाई चाहिँ जथाभावी नराख्न भनेर निर्देशन गर्ने त्यस्तो गर्दै पनि आएको छ र यस्तै काउन्सिलले आफैले पनि सो अनुभव मार्फत पनि त्यस्ता सामग्रीहरू देखिएपछि ध्यानकर्षण गराउने र कारवाहीको प्रक्रिया अगाडि बढाउने गर्दै आएको छ। र समग्रमा फेरि एउटा प्रश्न हुनुपर्ने कुरा के छ भने देशमा कति युट्युब छन् भन्ने पनि यो खालको तथ्याङ्क आइसकेको छैन, त्यो खोजी नै काउन्सिल आइरहेको छ। सरकारले 25 जति अनुदान छुट्याएको भन्ने हाम्रो आएको छ, तर रकम आइसकेको भन्ने होइन, छुट्याएको त्यसमा चाहिँ 12 जति रकम आएको छ र त्यही आधारमा हामीले यो कार्यक्रम जस्तो अब तथ्याङ्क संकलन गर्ने, त्यस्तै युट्युब सञ्चालकहरूलाई बोलाएर अभिमुखीकरण गर्ने अनि यो युट्युबलाई पनि कसरी अगाडि बढाउने, यो पत्रकारिता हो कि होइन, कि युट्युब सञ्चालकहरूलाई पत्रकार भन्ने हो कि होइन, कि र यिनीहरूको नियमन कसरी गर्ने हो, के आधारमा गर्ने हो भन्ने एउटा नीतिगत निर्णय अथवा सबैको सल्लाह सुझाव दिएर एउटा निचोडमा पुग्नको लागि पनि यो कार्यक्रममा गर्दै आएको छ। यस्ता कार्यक्रम 2 अभिमुखीकरण सम्पन्न भइसकेका छन्। अलिकति चर्चामा उजुरीमा परेका युट्युब सञ्चालकहरूलाई बोलाएर 2 त्यसरी अभिमुखीकरण भएको छ भने नेपालका अहिले चाहिँ उपत्यकामा मात्रै, काठमाडौँ उपत्यका भनौँ, यो प्रदेशमा वरिष्ठ पत्रकारहरूलाई बोलाएर पनि एउटा कार्यक्रम सम्पन्न गरेको छ। त्यसबाट पनि केही सुझावहरू आएका छन्। ती सबै सुझावहरूलाई लिएर अनि काउन्सिलले एउटा निजोडमा पुग्नु पर्नेछ र त्यसको लागि कार्य पनि गरिरहेको छ।
विश्वको कुनै पनि मुलुकमा युट्युबलाई हालसम्म पत्रकारितामा समेटिएको छैन। युट्युबलाई नियमन गर्ने निकाय नहुँदा पनि समस्या देखिएको सरकारवालाहरूको गुनासो छ। प्रेस काउन्सिल नेपालका अनुसार पत्रकार सम्बन्धी आचार संहितामा युट्युबका कुनै पनि ऐन कानून उल्लेख छैन। स्पष्ट कानून नहुँदा युट्युबमाथि निगरानी गर्न नसकिएको हो। हालसम्म नेपालमा कतिवटा युट्युब सञ्चालनमा छन् भन्ने तथ्य पनि यकिन नभएकाले काउन्सिलले हेर्न सक्ने अवस्था नरहेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताउनुहुन्छ। तर अहिले चलिरहेका अनलाइन माध्यमहरू पनि शुरूवाती चरणमा यस्तै अवस्थामा रहेको र बिस्तारै काउन्सिलको निगरानीमा रहेपछि आचार संहितामा आएको भन्दै उहाँले युट्युब सञ्चालकहरूले पनि बिस्तारै आचार संहिताभित्र रहेर काम गर्ने विश्वास रहेको बताउनुभयो।
समग्रमा चाहिँ फेरि एउटा प्रश्न हुनुपर्ने कुरा के छ भने युट्युब त तथ्याङ्कै कति छ भन्ने कुरा खोज्नै हामीलाई धौधौ छ भने अर्कोतिर सबै युट्युबलाई चाहिँ काउन्सिलले हेर्ने हो त भन्ने पनि जिज्ञासा हुन सक्छ। यसो गर्न सम्भव हुँदैन। जसरी अन्य सामाजिक सञ्जाललाई काउन्सिलले हेर्न सक्दैन, त्यसरी नै यो सबै युट्युबलाई पनि हेर्न सक्दैन। मात्र जसले चाहिँ युट्युबको प्लेटफर्मबाट अथवा इन्टरनेटमा आधारित यो युट्युबको प्लेटफर्मबाट सञ्चार कर्म गर्छु भन्छ अथवा पत्रकारिताका विभिन्न चरणहरू पार गर्दै जस्तो समाचार संकलन, समाचार संकलनको लेखन, पुनर्लेखन, त्यसको प्रशोधन, सम्पादन र अनि सम्प्रेषण, यी सबै प्रक्रियाहरू चरणहरू पूरा गरेर पत्रकारिता कर्म गर्छु अथवा सञ्चार कर्म गर्छु भन्छ, उसले पत्रकारिताका आचार संहितालाई पालन गर्छु भन्छ, पत्रकार महासंघसँग आबद्ध हुन्छु अथवा आबद्ध नभए पनि महासंघले भएका कुराहरू पत्रकारिता मूल्यमान्यको भित्र रहेर आफ्नो कार्य गर्छु भन्छ, त्यस्तो युट्युब सञ्चालकलाई चाहिँ काउन्सिलले हेर्ने हो। र यसरी समग्रमा हामीले सुरुदेखि नै यसको त ध्यानकर्षण गराउँदै प्रेस विज्ञप्ति मार्फत युट्युबहरूले यस्तो समस्या ल्याउन सक्छन् भोलि भनेर जसरी आएका थियौँ, त्यही क्रममा चाहिँ आज हामी अभिमुखीकरण र सुझाव संकलन, तथ्य संकलनको क्रममा पुगेका छौँ र हामी यसलाई चाहिँ विभिन्न चरणमा अगाडि बढाउँदै कसरी यसलाई नियमन गर्ने भनेर सरकारको कानुन आउन पनि आउला त्यो बेलासम्म पनि हामी त्यो ढङ्गबाट अगाडि बढ्छौँ। र अहिले कार्यक्षेत्र परे पनि नपर्ने जिम्मेवारी बोर्डले आएका उजुरी सुन्ने, सुवर्णन गर्ने र अभिमुखीकरण गर्ने यी कार्यहरूमा काउन्सिल लागिरहेको छ। अहिले त यो कारवाही भनेर फेरि हामीले गर्ने त आचार संहिताकै कुरा सिकाउने हो, अरू कारवाही हामी गर्न कानुनी दण्ड नै गर्न सम्भव हुँदैन। त्यो हाम्रो काउन्सिलको कार्यक्षेत्रभित्र उसको उद्देश्यभित्र पनि पर्दैन र उहाँहरूलाई चाहिँ अभिमुखीकरण मार्फत काउन्सिलिङ मार्फत नै यसमा सचेत गराउन जाने हो। किन हामीलाई यसो आशा पनि छ, 2070 दशकमा सुरुमा अनलाइन माध्यमबाट आउँदाखेरि बुझाइ पनि यस्तै थियो, अनलाइन माध्यम मिडिया नै होइन भन्ने खालको थियो र यिनीहरूलाई मिडिया मानेर अगाडि बढाउनु अथवा पत्रकारिता नै होइन अथवा त्यो सञ्चालन गर्नलाई पत्रकारै बनाउनु भन्ने खालको त्यो खालको थियो भने त्यो बेला चाहिँ अनलाइनहरूले पनि यसरी जथाभावी राम्रो गर्ने त गरिहाले, नगर्ने जथाभावी समाचार सम्प्रेषण गर्ने, दायित्व बोध नहुने, जिम्मेवारी बोध नहुने त्यो खालको देखिन्थ्यो। र अहिले काउन्सिलले त्यो 70 दशकदेखि सूचीकरण गरेर धेरै अनलाइनलाई चाहिँ यो सूचीकरणभित्र पारेर आचार संहिता सिकाउने गरेपछि पहिलाको तुलनामा धेरै प्रतिशत समस्याहरू हट्दै गएको छ र युट्युबर अथवा युट्युब सञ्चालन गर्नेहरूलाई पनि भोलि त्यसरी नै यो अवस्थामा ल्याउन सकिन्छ भन्ने चाहिँ काउन्सिलले विश्वास लिएको छ।
सामाजिक सञ्जाल प्रयोग सम्बन्धी पर्याप्त कानून नभएका कारण पनि पछिल्लो समय साइबर अपराध बढ्दै गएको पाइएको छ।
ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर। गर्मियामा आउँछ हजुर तातो खडेरी, आगो लागि बाट बच्न अति जरुरी, गर्मियामा आउँछ हजुर तातो खडेरी, आगो लागि बाट बच्न अति जरुरी।
वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं, वन छेउमा स्याउला झारपात नजलाऊ, वनमा आगो लाग्नै नदिऊ, लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ, आगो निभाउँदा चोटपटक लाग्न सक्ने भएकाले सामूहिक बीमा गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी नेपाली पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरूका सम्बन्धमा चर्चा गर्दैछौ। यसका लागि पत्रकार तथा संचार कर्मीहरूको हक अधिकारका निम्ति क्रियाशील नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीसँग गरिएको कुराकानी अब हामी प्रस्तुत गर्छौं।
पत्रकार महासंघले समग्रमा संचार माध्यम र पत्रकारहरूको हक हितका लागि काम गरिरहेको छ, होइन? पछिल्लो अवस्था के छ, पत्रकारहरूको के कस्तो कामहरू गरिरहनु भएको छ, जानकारी गराइदिनुहोस् न।
यहाँले सुरुमै भनिहाल्नुभयो, पत्रकारको हित नै पत्रकार महासंघको पहिलो उद्देश्य हो। त्यो उद्देश्य सँगसँगै पत्रकार महासंघले नागरिक अधिकारको पक्षमा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्छ। त्यसमै केन्द्रित रहेर हामीले काम थालेका थियौं र अहिले पनि निरन्तर रूपमा हामीले यो कार्य समिति आएपछि पनि त्यसमै काम गरिरहेका छौँ। खास गरेर श्रमजीवी पत्रकारहरूका समस्या, तिनको समस्याको समाधान र पत्रकारमाथि हुने भौतिक आक्रमण लगायतका यी विषयहरूमा हामीले निहीन तरिकाले काम गरेका छौँ। यो बीचमा सँगसँगै श्रमजीवी पत्रकारहरूका समस्यालाई केन्द्रित गरेर हामीले कानुनी लगायतका कुराहरू जुन आन्दोलन पनि गरेर हामीले एउटा निष्कर्षमा पुर्याउने खालको र दबाब दिने खालको काम गरेका छौँ। त्यो सँगसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी घटनाहरूको महासंघले विरोध गर्ने र त्यसलाई चाहिँ सच्याउनलाई दबाब दिने, सँगसँगै नागरिक अधिकारलाई पनि संरक्षण गर्ने, नागरिक अधिकारको प्रत्याभूति जुन संविधानले प्रत्याभूत गरेका अधिकारहरू छन् तिनलाई चाहिँ बढावा दिने गरी, तिनलाई चाहिँ कार्यान्वयन गर्नुलाई चाहिँ दबाब दिने गरी महासंघले काम गरेको।
संचार सम्बन्धी कानूनहरू पनि बनिरहेका छन्, निर्देशिकाहरू पनि बनिरहेका छन्। यस विषयमा पत्रकार महासंघले कतिको चासो राखेको छ, के छ यहाँहरूको भनाइ चाहिँ?
संविधानलाई कार्यान्वयन गर्ने चरणमा जुन खालको तरिकाले कानूनहरू जुन गतिमा बन्नुपर्ने थियो त्यो गतिमा कानूनहरू बन्न नसकेको कुरालाई चाहिँ पत्रकार महासंघले गम्भीर रूपमा लिएको छ। अघिल्लो प्रतिनिधि सभाको 5 वर्ष कार्यकालमा चाहिँ तपाईँको कुनै पनि कानूनहरूले मूर्त रूप पाउन सकेनन्। त्यसैले गर्दा यो प्रतिनिधि सभाको सुरुवातदेखि नै पत्रकार महासंघले संचारसँग सम्बन्धित कानूनहरू, चाहे नेपाल मिडिया काउन्सिल पीएसबीको कुरा होस्, चाहे अन्य संचार बिलहरूको विषयमा हुन्, यी विषयमा हामीले निहीन ढङ्गले छलफल गरेका छौँ र सरकारलाई पनि पटक पटक दबाब दिएका। त्यो दबाबको प्रतिफल अथवा त्यो दबाबका कारणले गर्दाखेरि सरकारले पत्रकार महासंघकै संलग्नतामा चाहिँ कानूनहरूको ड्राफ्टको एउटा कमिटी बनाएको, त्यो कमिटीले अहिले धमाधम काम गरिरहेको छ। त्यो कमिटीले काम गरेर सरकारलाई कानूनहरू ड्राफ्ट गरेर बुझाएको छ। त्यो बुझाएका कतिपय कानूनहरूलाई चाहिँ अगाडि बढाउने क्रममा चाहिँ केही त्रुटिहरू भएको हामीले पाएका छौँ। पीएसबीकै कुराहरूमा पत्रकार महासंघले पीएसबीको विश्वव्यापी मान्यता अनुसार चाहिँ अगाडि बढाउनु पर्ने त्यो नबढाएको, प्रेस काउन्सिल नेपाललाई नेपाल मिडिया काउन्सिलको रूपमा रूपान्तरण गर्ने गरी नेपाल मिडिया काउन्सिल विधेयकको कुराहरू जुन छ त्यो विधेयकलाई पनि पत्रकार महासंघले उठाएका केही कुराहरूमा चाहिँ परिवर्तन गरिएको कुराहरू चाहिँ हामीले थाहा पाएका छौँ। त्यसले गर्दाखेरि यी कानूनहरू चाहिँ विश्वव्यापी मान्यता, लोकतान्त्रिक चरित्र अनुसारका बन्नुपर्छ, विधिको शासन संविधान अनुकूल बन्नुपर्छ, संविधानमा लेखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्ने गरी हुनुपर्छ भन्ने कुरामा पत्रकार महासंघ चाहिँ दृढ छ। त्यसैले गर्दा यतातर्फ चाहिँ संसदका समितिहरू संसदमा गएका हुनाले संसदीय समितिहरू, त्यसका सदस्यहरू र सिङ्गो संसदलाई नै हामीले ध्यान आकर्षण गरेका छौँ। त्यसले गर्दाखेरि अबको हाम्रो पत्रकार महासंघको महाधिवेशन पनि नजिकै थालेको छ। यो महाधिवेशनमा हामीले खास गरेर संचार क्षेत्र र पत्रकारिता क्षेत्रमा देखिएका विभिन्न समस्याहरूलाई केन्द्रित गरेर हामीले छलफल गर्दैछौँ। महाधिवेशनको एजेन्डाको रूपमा पनि हामीले त्यो गर्दैछौँ। महासंघको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति वैशाख 21 गतेलाई तोकेको छ। मे 3 जुन विश्व प्रेस स्वतन्त्रता दिवस छ, मैले यो विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमै महासंघको महाधिवेशन गर्नुको कारण पनि बोलाउन चाहन्छु। खास गरेर मिडिया र पत्रकारमा विश्वव्यापी रूपमै देखिएको अहिले संकट छ, आर्थिक होस् या टेक्नोलोजीको कुराहरू हुन् यी, र श्रमसँग सम्बन्धित समस्याहरू हुन्, यी समस्यालाई समाधान कसरी गर्न सकिन्छ भनेर हामीले विश्वभरका विभिन्न आईएसडीका लगायतका प्रतिनिधिहरूलाई पनि यो महाधिवेशनमा निमन्त्रणा गरेर छलफल गर्ने प्रयास गर्दैछौँ। त्यसले गर्दाखेरि संचार कानुनहरूको मात्रै कुरा होइन, महासंघको विधानलाई कार्यान्वयन गर्ने गरी विधानमा भएका उद्देश्यहरू प्राप्तिको लागि चाहिँ पत्रकार महासंघ निरन्तर क्रियाशील रहेको म जानकारी गराउन चाहन्छु। पत्रकारिता क्षेत्रमा पछिल्लो समय चुनौतीहरूको ताङ नै छ, खास गरेर तपाईँ हामीलाई थाहा छ अहिले एआईको जुन प्रविधिको प्रयोग छ, त्यो प्रविधिको प्रयोगले तपाईँ हामीले प्रविधि अनुकूल बनिएन भने यो तरिकाले जुन खालको पत्रकारिता हामी गरिराखेका छौँ यो पत्रकारिताको फेज आउट हुने चरणमा हामी छौँ। यो फेज आउट हुने चरणमा जाँदै गर्दा हामीले पत्रकारिता क्षेत्रलाई जोगाउनको लागि अथवा आफू त्यो पत्रकारिता क्षेत्रमा रहनको लागि हामीले हामीलाई विकास गर्न जरुरी छ। पहिलो कुरा हामीले हामीलाई विकास गर्नको लागि भनेको प्रविधिलाई अनुकूल बनाउने हो, त्यो प्रविधिलाई आत्मसात गर्ने, पत्रकारले आत्मसात गर्न सकिएन भने हुँदैन। र सँगसँगै जुन खालको आर्थिक लगायतका मिडियाहरूको मेनस्ट्रिम मिडियाहरूको जुन खालको अवस्था चाहिँ कमजोर बनेको छ, यो कमजोरीलाई हटाउनको लागि पनि न्युट्रोक टेक्नोलोजीलाई नै अगाडि सारेर जानुपर्छ र सरकारले पनि स्पष्ट रूपमा यो क्षेत्रलाई सम्बोधन हुने गरी मौजुदा कानुनहरू संविधानलाई कार्यान्वयन गर्ने गरी आउनुपर्ने कानुनहरूलाई चाहिँ पत्रकार अनुकूल बनाउने गरी चाहिँ जानुपर्छ र पत्रकारिता क्षेत्रलाई जोगाउने गरी पत्रकारिता क्षेत्रलाई चाहिँ नयाँ ढङ्गले जुन खालको अगाडि बढेको छ यसलाई थप बलियो बनाउने गरी चाहिँ सरकारले पनि काम गर्नुपर्ने जरुरी छ।
कानुन बनिरहँदा यहाँहरूले झकझक्याउनु भएन, ध्यानकर्षण गराउनु भएन भने त भोलि कानुन कार्यान्वयन भइसकेपछि त अप्ठ्यारो पर्छ नि होइन?
यो बीचमा त्यही भएर हामीले पत्रकार महासंघले सुरुदेखि यसलाई सक्रियता लिएर यो कानुनको ड्राफ्ट मन्त्रालयले ड्राफ्ट गर्ने कमिटीमा पनि पत्रकार महासंघको अध्यक्षलाई चाहिँ सदस्यको रूपमा, पत्रकार महासंघका पूर्व अध्यक्ष सल्लाहकारलाई चाहिँ सदस्यको रूपमा जुन खालको राख्ने काम भयो त्यो भनेको पत्रकार महासंघको दबावले मात्रै सम्भव भएको हो। त्यसैले गर्दा हाम्रो चासो ड्राफ्ट कमिटी जुन कानुनको ड्राफ्ट छ, ड्राफ्ट प्रारम्भिक ड्राफ्ट बनाउनमा पनि हाम्रो चासो थियो र सँगसँगै हामीले संसदीयहरू, शीर्ष नेतृत्वहरू, राजनीतिक दलको मिडियासँग रिलेटेड शीर्ष नेतृत्वहरू र शीर्षै नेतृत्वसँग पनि हामीले यो बीचमा अनौपचारिक संवाद पनि गरेका छौँ, औपचारिक संवाद पनि गरेका छौँ। संसदीय समितिमा रहेका मान्य सदस्यजीहरूलाई पनि उहाँलाई बोलाएर हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मान्य सदस्यज्यूहरूसँग पनि हामीले छलफल गरेका छौँ। अहिले पनि पत्रकार महासंघले विभिन्न चरणमा सरकारलाई ज्ञापन पत्र बुझाएर यी सबै यावत कुराहरूले गर्दाखेरि हामीले झकझकाउने काम गरेका छौँ। तपाईँले भने जस्तै पत्रकार महासंघको चासो नहुने हो भने कानुनहरू संचार मैत्री अथवा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता मैत्री नहुन सक्छन्। त्यसैले गर्दा हामी यसमा सचेत छौँ, हाम्रो प्राथमिकतामा संचार कानुन पनि।
न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने भन्ने विषय पनि थियो, छलफलै छ कि अथवा के छ यो विषयमा पनि जानकारी गराइदिनुहोस् न।
यसमा पनि पत्रकार महासंघले लामो प्रयास गरेको छ, लामो छलफलहरू पनि गरेको छ र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पनि एउटा अभ्यास गरेको छ। विभिन्न प्रकारका विज्ञहरू, पोषण लगायतका अन्य विभिन्न तलब मापन यो कसरी गर्ने भन्ने खालको राष्ट्रिय ब्याङ्कको प्रक्षेपण लगायतका विभिन्न डेटाहरू संकलन गरेर न्यूनतम पारिश्रमिक निर्धारण समितिले पनि एउटा महासंघकै पनि त्यहाँ पनि प्रतिनिधित्व पदेन सदस्य हुन्छ अध्यक्ष, त्यो समितिले पनि अगाडि बढाएर सरकारसम्म एउटा प्रस्ताव चाहिँ पठाएको छ। त्यो प्रस्तावलाई कार्यान्वयन गर्नको लागि पत्रकार महासंघले बेला बेलामा झकझकाउने काम गरेको छ र सम्भवतः यसको रिजल्ट चाहिँ केही आउला पत्रकार महासंघको प्राथमिकतामा त्यो विषय पनि छ र हामीले पटक पटकको आग्रह गरेर पटक पटकको दबावको कारणले गर्दाखेरि त्यो एउटा सिफारिसको बिन्दुमा पुगेको छ र त्यसलाई कार्यान्वयन गर्ने चुनौतीलाई पनि हामीले सँगसँगै मध्यनजर गर्दै अगाडि बढेका।
प्रदेशमा पनि पत्रकारहरूका धेरै समस्या हुन सक्छन् होइन, त्यसलाई चाहिँ यहाँहरूले कसरी पहल गरिरहनु भएको छ ती समस्या सम्बोधनका लागि?
प्रादेशिक रूपमा पनि यस्ता खालका समस्याहरू केन्द्रमा आउने गरेका छन् र कतिपय प्रदेश मार्फत नै हामीले चाहिँ अगाडि बढाउने खालको कुरा गरेका छौँ। प्रदेश समिति ले पनि काम गरेका छन् र शाखा समितिहरूले पनि काम गरिरहेका छन्। त्यसैले गर्दाखेरि यो प्रदेशमा देखिएका समस्या हामीले नहेर्ने भन्ने कुरै भएन। पत्रकार महासंघका संरचनाले नै हामी केन्द्रलाई आउने कुराहरू केन्द्रमा पठाउँछन् र शाखाले या प्रदेश समिति मार्फत गर्नुपर्ने कामहरू विधानत दिएका कुराहरू चाहिँ उहाँहरूले पनि गरिराख्नु भएको छ। त्यो सँगसँगै पत्रकार महासंघले कानुनी रूपमा पनि यी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सँगसँगै हो त्यसमा चाहिँ श्रमजीवी पत्रकारका समस्याहरूको विषयमा या अन्य पत्रकारहरू अप्ठ्यारोमा परेका विषयमा कानुनी सहायता पनि पत्रकार महासंघले कानुनी मार्फत निशुल्क उपलब्ध गराइदिएको मैले जानकारी गराउन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौं।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।